السلام علیکم ورحمۃ اللہ. اشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله. اما بعد فاعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. يا أيها الذين آمنوا اتقوا الله وابتغوا إليه الوسيلة وجاهدوا في سبيله لعلكم تفلحون. سورہ المائدہ آیت 36. اے وہ لوگوں جو ایمان لائے ہو، اللہ کا تقوی اختیار کرو اور اس کے قرب کا وسیلہ ڈھونڈو اور اس کی راہ میں جہاد کرو تاکہ تم کامیاب ہو. قرب کا وسیلہ ڈھونڈو میں اصل میں حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم کو وسیلہ بنانے کے لیے ترغیب ہے، کیونکہ آپ کے سوا کوئی وسیلہ خدا کا وسیلہ نہیں ہو سکتا. اس ضمن میں چند حدیثیں میں آپ کے سامنے رکھتا ہوں. عن ابی ذر قال قال رسول اللہ صلی اللہ علیہ وسلم، ابو داؤد کتاب السنہ سے کہ یہ حدیث لی گئی ہے، حضرت ابو ذر رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، بہترین عمل خدا کی خاطر محبت کرنا اور خدا ہی کی خاطر عداوت رکھنا ہے. حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہما سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اللہ سے محبت کرو کہ وہ اپنی طرح طرح کی نعمتوں سے تمہیں غذا مہیا کرتا ہے. وہ اپنی طرح طرح کی نعمتوں سے تمہیں غذا مہیا کرتا ہے اور مجھ سے اللہ کی محبت کی وجہ سے محبت کرو اور میرے اہل بیت سے میری محبت کی وجہ سے محبت کرو. عبادہ بن ثابت رضی اللہ تعالیٰ عنہ سے روایت ہے، یہ ترمذی کتاب الجنائز سے کتاب حدیث لی گئی ہے، حضور نے فرمایا، جو اللہ کی ملاقات کو پسند کرتا ہے اللہ بھی اس کی ملاقات کو پسند کرتا ہے، اور جو اللہ کی ملاقات کو ناپسند کرتا ہے اللہ بھی اس کی ملاقات کو پسند نہیں کرتا. اسے مراد صرف آخرت کی ملاقات نہیں بلکہ دنیا میں ملاقات ہے. دنیا میں اللہ سے گریز کرتے ہیں اور اس کے ذکر سے گھبراتے ہیں، قیامت کے دن ان کو اسی طرح چھوڑ دیا جائے گا. اس لیے یہ خیال نہیں کرنا چاہیے کہ اس کا ذکر تعلق صرف قیامت سے ہے، یعنی مرنے کے بعد سے. اس دنیا ہی میں جو اللہ سے تعلق رکھتا ہے اور اس پر پسند کرتا ہے وہی ہے جو قیامت کے بعد بھی اللہ تعالیٰ کے محبوب ہوگا. ترمذی کتاب الطب سے یہ روایت ہے، حضرت قتادہ بن نعمان رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جب اللہ کسی سے محبت کرتا ہے تو اسے دنیا سے یوں بچاتا ہے جیسے تم میں کوئی بیمار کو پانی سے بچاتا ہے. بیمار کو پانی سے بچاتا ہے سے مراد ظاہر ہے کہ بعض بیماریاں ایسا سخت ہوتی ہیں کہ ان کے اوپر पानी डालना बीमार के लिए मोहलिक साबित होता है, उसको उन बीमारियों में बीमार पर पानी डालना मोहलिक साबित होता है। तो इस तरह दुनियादारी से बचाता है जैसे तुम कोई बीमार को पानी से बचाते हो। सुनन इब्न माजा किताबुल फितन से ये रवायत है। अनस बिन मालिक रज़ियल्लाहु ताला अन्हु बयान करते हैं कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जितना इब्तला बड़ा होगा उतना ही जज़ा भी ज़्यादा मिलेगी। जितना इब्तला बड़ा होगा उतना ही जज़ा भी ज़्यादा मिलेगी। और अल्लाह ताला जब किसी कौम से मोहब्बत करता है तो उनको आज़माता है, बस जो राज़ी रहे उसके लिए रज़ा है और जो नापसंद करे उसके लिए नाराज़गी है। यानी इसमें सारी वो हैं जो किसी तशरीह की ज़रूरत महसूस नहीं करती, क्योंकि बिल्कुल मामला और मज़मून वाज़ह है। बुखारी किताबुल मनाक़िब से यह हदीस है। हज़रत अनस रज़ियल्लाहु ताला अन्हु बयान करते हैं कि एक शख्स ने आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम से क़यामत के बारे में पूछा और कहने लगा कि क़यामत कब होगी। आपने फरमाया, तुमने उसके लिए क्या तैयारी की है? उसने कहा, कुछ नहीं, ताहम अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत करता हूँ। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम उसी के साथ होगे जिससे तुम मोहब्बत करते हो। बुखारी किताबुल अहकाम से यह हदीस मरवी है। हज़रत अनस बिन मालिक रज़ियल्लाहु ताला अन्हु ने फरमाया, एक बार मैं और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मस्जिद से निकल रहे थे। मस्जिद की दहलीज के पास हमें एक शख्स मिला। उसने कहा, या रसूलुल्लाह, सात कब होगी, यानी क़यामत कब आएगी? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुमने उसके लिए क्या तैयारी की है? क़यामत का पूछते हो, कुछ तैयारी भी है? इस पर वो शख्स बौखला सा गया, फिर कहने लगा, या रसूलुल्लाह, मैंने उसके लिए ना तो बहुत से रोज़े तैयार किए हैं और ना ही बहुत सी नमाज़ें हैं और सदक़ात, लेकिन एक बात ज़रूर है, मैं अल्लाह और उसके रसूल से मोहब्बत करता हूँ। आपने फरमाया, तुम उसके साथ होगे जिससे तुम मोहब्बत करते हो। हज़रत अब्दुल्ला बिन मसूद रज़ी ताला अन्हु बयान करते हैं कि एक शख्स आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के पास आया और कहा, ऐ अल्लाह के रसूल, आप ऐसे शख्स के बारे में क्या फरमाते हैं जो किसी कौम से मोहब्बत करता है लेकिन उनसे मिला नहीं? रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आदमी उसी के साथ होता है जिससे वो मोहब्बत करता है। अब इसमें खुसूसियत के साथ हज़रत अक़दस मसीह मौऊद अलैहिस्सलाम को याद रखना चाहिए, क्योंकि आप आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम से बेहद मोहब्बत करते थे। जिसमें युतीर व इलैका मिन शौकिन अला या लैता कानत क़ुव्वतु तरानी, मेरे जिस्म तो एक बुलंद शौक के साथ तेरी तरफ उड़ता चला जाता है, ऐ काश मुझ में उड़ने की ताकत होती। बस ये हदीस ख़ास तौर पर हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की तरफ से हज़रत मसीह मौऊद अलैहिस्सलाम पर चस्पा होती है, जो किसी कौम से मोहब्बत करता है लेकिन उनसे मिला नहीं। तो हज़रत मसीह मौऊद अलैहिस्सलाम रसूलुल्लाह से ही नहीं बल्कि रसूलुल्लाह की कौम से भी मोहब्बत करते थे। और बेशुमार ज़िक्र ऐसा मिलता है जिसमें सहाबा की तारीफ और आपके गुण गाए हुए हैं। तो रसूलुल्लाह ने फरमाया, आदमी उसी के साथ होता है जिससे वो मोहब्बत करता है। अब जमात अहमदिया को भी इससे सबक लेना चाहिए। हज़रत मसीह मौऊद अलैहिस्सलाम से मिलेंगे तो फिर सहाबा से मिलेंगे। अगर सहाबा से मोहब्बत है और शौक़ है उनसे मिलने का, तो जैसा कि मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं, सहाबा से मिला जब मुझको पाया। तो अगर हज़रत मसीह मौऊद अलैहिस्सलाम को पा लेंगे तो सहाबा को भी साथ ही पा लेंगे, और सहाबा को पा नहीं सकते जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ना पाएं। हज़रत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु से मरवी है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, एक शख्स अपने एक लिल्ले ही भाई से, जो दूसरे गांव में रहता था, मुलाकात के लिए निकला। अल्लाह ताला ने उसके रास्ते में एक फरिश्ता मुकर्रर कर दिया। जब वो शख्स उस फरिश्ते के पास से गुजरा तो उसने पूछा, किधर जा रहे हो? उसने जवाब दिया, मैं फलां से मिलने जा रहा हूँ। उसने पूछा, क्या रिश्तेदारी की वजह से? उसने जवाब दिया, नहीं। उसने पूछा, तो फिर उसके किसी एहसान की पासदारी की वजह से? उसने जवाब दिया, नहीं। उसने कहा, तो फिर क्या सबब है कि उसके पास जा रहे हो? उसने जवाब दिया, इसलिए कि मुझे उससे लिल्ला ही मोहब्बत है, मैं अल्लाह की खातिर में उससे मोहब्बत करता हूँ। बस वो कसरत से आने वाले जो जलसे पर या वैसे यहाँ आते हैं, इस आजिज़ में तो कोई बात भी नहीं, हकीकत यही है, मगर वो मुझसे बहरहाल लिल्ला ही मोहब्बत करते हैं। उनको मुबारक हो कि उस पर उस फरिश्ते ने कहा कि सुनो, मैं तुम्हारी तरफ से खुदा का यह पैगाम लेकर आया हूँ कि वो खुदा भी तुमसे मोहब्बत करता है, इस वजह से कि तुम उस शख्स की तरफ से खुदा सिर्फ खुदा की वजह से मोहब्बत करते हो। और ये हदीस इब्ने अबी, ये वही पहले में बता रहा हूँ, और ये हदीस तिर्मिज़ी किताब उस्सलात बाब मा जा फी फ़र्ज सलात अला नबी सल्लल्लाहु अलैहि वसल्लम बयान हुई है। हज़रत अब्दुल्ला बिन मसूद रज़ियल्लाहु ताला अन्हु से रवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क़यामत के दिन लोगों में से सबसे ज़्यादा मेरे नज़दीक वो शख्स होगा जो उनमें से मुझ पर सबसे ज़्यादा दुरूद भेजने वाला होगा। दुरूद पर बहुत ज़ोर देना चाहिए, दिन रात विद रहना चाहिए दुरूद का। बातें और भी हो रही हों तो ज़ुबान पर दुरूद ही जारी रहना चाहिए। हज़रत अबू तलहा अंसारी रवायत करते हैं कि एक दिन हज़रत रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम सुबह के वक्त बहुत खुश थे। हाँ, ये दुरूद के सिलसिले में मुझे याद आ गया, बाद लोग वैसे दुरूद भेजते हैं मगर जब बातें करते हैं तो गंदी बातें करते हैं, इसलिए उनके दुरूद का कोई भी फ़ायदा नहीं है। दुरूद का उसी को फ़ायदा होगा जो दिल की गहराइयों से दुरूद करता है, और जब ख्याल हटता भी है किसी वजह से तो ज़ुबान अस खुद दुरूद भेज रही होती है, जो दिल की मुताबियत में दुरूद भेजती है। हज़रत अबू तलहा अंसारी रज़ी अल्लाह अन्हु से रवायत है कि एक दिन हज़रत रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम सुबह के वक्त बहुत खुश थे और ख़ुशी के आसार आपके चेहरे से नुमाया थे। सहाबा ने अर्ज़ किया, या रसूलल्लाह, आज आप बहुत खुश हैं और ख़ुशी के आसार आपके चेहरे से नुमाया नज़र आ रहे हैं। फरमाया, आज मेरे रब की तरफ से एक आने वाला आया, उसने कहा कि तेरी उम्मत से जो शख्स भी तुझ पर दुरूद भेजेगा अल्लाह ताला उसके लिए 10 नेकियां लिख देगा और उसके 10 गुनाह मिटा देगा और उसके 10 दराजात बुलंद करेगा। इस दुरूद की मुनासबत से उसकी तरफ सवाब लौटाया जाएगा। अब ये जो आखिरी फ़िक्रा है दुरूद की मुनासबत से, इसने 10 के अदद को गैर महदूद कर दिया है, क्योंकि दुरूद की मुनासबत अगर ज़्यादा होगी तो फिर 10 नेकियां का सवाल नहीं, फिर तो लामतनाही नेकियां उसके हक में लिखी जाएंगी, और 10 गुनाह झड़ने की बात नहीं, बल्कि गुनाह झड़ने के बाद फिर नेकियां तामनी शुरू हो जाएंगी। बस ये जो आखिरी फ़िक्रा है, उस दुरूद की मुनासबत से उसकी तरफ सवाब लौटाएगा, ये बहुत अहम है और दुरूद के सवाब को लामहदूद करके दिखाता है। अब आखिर पर मैं हज़रत अक़दस मसीह मौऊद अलैहिस्सलाम के बाद इरशादात आपके सामने रखता हूँ। आज चूँकि वो निकाह भी होने हैं जुमे के बाद, इसलिए मैंने निस्बतन मुख्तसर मवाद इकट्ठा किया है, क्योंकि निकाह होते होते इतनी देर हो जाएगी कि जो आमतौर पर जुमे के बाद वो करती है। हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं, इब्तला के वक्त हमें अंदेशा अपनी जमात के बाज़ ज़ईफ़ दिलों का होता है। मेरा तो यह हाल है कि अगर मुझे साफ आवाज़ दे, صاف آواز آوے کہ تو مخذول ہے اور تیری کوئی مراد ہم پوری نہ کریں گے. تو مجھے خدا تعالیٰ کی قسم ہے کہ اس عشق اور محبت الہی اور خدمت دین میں کوئی کمی واقع نہیں ہوگی, اس لیے کہ میں تو اسے دیکھ چکا ہوں. پھر فرماتے ہیں, اگر زندگی خدا کے لیے ہو تو اس کی حفاظت کرے گا. بخاری میں ایک حدیث ہے کہ جو شخص خدا تعالیٰ سے محبت کا رابطہ پیدا کر لیتا ہے, خدا تعالیٰ اس کے اعضاء ہو جاتا ہے. ایک دوسری روایت میں ہے کہ اس کی دوستی یہاں تک ہوتی ہے کہ میں اس کے ہاتھ پاؤں وغیرہ, حتیٰ کہ اس کی زبان ہو جاتا ہوں جس سے وہ بولتا ہے. اصل بات یہ ہے کہ جب انسان جذبات نفس سے پاک ہو جاتا ہے اور نفسانیت چھوڑ کر خدا کے ارادوں کے اندر چلتا ہے, اس کا کوئی فعل ناجائز نہیں ہوتا, بلکہ ہر ایک فعل خدا کے منشاہ کے موافق ہوتا ہے. اس سے بھی بڑھ کر یہ کہ خدا تعالیٰ اسے اپنا ہی فعل قرار دیتا ہے. یہ ایک مقام ہے قرب الہی کا, جہاں پہنچ کر سلوک کی منزلوں کو پورے طور پر طے نہ کرنے والوں نے یا تو ٹھوکر کھائی ہے یا الہیات سے ناواقف اور قرب الہی کے مفہوم کو نہ سمجھنے والوں نے غلط فہمی سے کام لیا ہے. یہ جو اللہ تعالیٰ فرماتا ہے میں اس کے ہاتھ ہو جاتا ہوں, اس کے پاؤں ہو جاتا ہوں, اس کی زبان ہو جاتا ہوں, اس کی وجہ سے ایک فرقہ وحدت وجود کا اسلام میں پیدا ہو گیا تھا. انہوں نے اس حد تک غلف سے کام لیا کہ وہ کہتے تھے کہ جب خدا ہاتھ پاؤں ہو جاتا ہے تو خدا اور بندہ ایک ہی چیز ہے, کوئی فرق نہیں ہے. یہ کئی دوسرے مذاہب میں بھی اس قسم کا تصور باطل پیدا ہوا, جو اس معاملے کو نہ سمجھنے کی وجہ سے پیدا ہوتا ہے. وحدت وجود کا مسئلہ اگر حقیقت میں پیدا ہو سکتا تھا تو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے متعلق جو قرآن کریم میں آیات ہیں ان کی وجہ سے پیدا ہو سکتا تھا. ما رمیتا اذ رمیتا ولکن اللہ رما, کہ تو نے تیر نہیں چلایا جب تو نے تیر چلایا بلکہ اللہ نے تیر چلایا. پھر فرمایا ید اللہ فوق ایدیہم, ہاتھ حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا بیعت کرنے والوں کے ہاتھ پر تھا, لیکن فرمایا ید اللہ فوق ایدیہم, یہ اللہ کا ہاتھ ہے جو ان کے ہاتھوں کے اوپر ہے. تو اگر وحدت وجود کا مسئلہ پیدا ہو سکتا تھا تو آپ ہی کے ساتھ وابستہ ہو سکتا تھا, اور آپ نے سب سے زیادہ توحید کا سبق دیا ہے, توحید کی گنگائیں ہیں. تمام عالم میں کسی نبی نے توحید کی ایسی خدمت نہیں کی جیسے حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے فرمائی ہے. اللہم صلی اللہ محمد و آل محمد و بارک وسلم انک حمید مجید. اسی مضمون کے متعلق مسیح علیہ السلام فرماتے ہیں, مفہوم کو نہ سمجھنے والوں نے غلط فہمی سے کام لیا ہے اور وحدت وجود کا مسئلہ کھڑا کر لیا ہے. اس بات کو بھی ہرگز نہ بھولنا چاہیے کہ جہاں انسان ابتلاء میں پڑتا ہے وہ فعل خدا کے ارادے سے موافق نہیں ہوتا. جہاں انسان ابتلاء میں پڑتا ہے وہ فعل خدا کے ارادہ سے موافق نہیں ہوتا. یہ بہت گہری معرفت کی بات ہے اور اسے چند لفظوں میں سمجھانا مشکل ہوگا. حقیقت میں جب بھی انسان کسی ٹھوکر میں مبتلا ہوتا ہے, کسی شک میں مبتلا ہوتا ہے, تو ایسے افعال کی وجہ سے جو خدا تعالیٰ کی مرضی کے خلاف ہوتے ہیں, ایسا شخص اپنے جذبات کے نیچے ہوتا ہے نہ کہ منشاء الہی کے ماتحت. لیکن وہ انسان جو اللہ تعالیٰ کا ولی کہلاتا ہے اور خدا جس کی زندگی کا ذمہ دار ہوتا ہے, وہ ہوتا ہے جس کی کوئی حرکت و سکون بلا استصواب کتاب الہی نہیں ہوتی. وہ اپنی ہر بات اور ارادہ پر کتاب اللہ کی طرف رجوع کرتا ہے اور اس سے مشورہ لیتا ہے. اب مشورہ لینے کا مطلب یہ ہے کہ جب بھی کوئی فیل کرتا ہے تو بار بار توجہ قرآن کریم کے احکامات کی طرف منتقل ہوتی رہتی ہے اور ان کے مطابق رکھتا ہے, مطابق فیل کرتا ہے. اب یہ بہت مشکل مضمون ہے, اس لیے کہ اب کر کے دیکھیں تو پھر پتہ چلے گا کہ کتنا مشکل کام ہے. ہر وقت قرآن کو اپنے اوپر حاکم رکھنا, یہ بہت بلند مراتب ہیں جن کی بات مسیح علیہ السلام کر رہے ہیں. لیکن بکثرت لوگ ایسے ہیں جو ان مراتب کی طرف حرکت کر رہے ہیں. حضرت مسیح موعود علیہ الصلاۃ والسلام کے اس کلام سے جو انتہائی مخلص بندوں کے حق میں ہے, کمزوروں کو ڈرنا نہیں چاہیے. ان کے دل کا خوف دور کرنے کی خاطر میں ان کو بتا رہا ہوں کہ خدا تک پہنچنے کے بے شمار مراتب ہیں, ضروری یہ ہے کہ حرکت اس طرف شروع ہو جائے اور دعا مانگتے رہیں. ہر فعل آہستہ آہستہ زندگی میں وہ اختیار ہوتا چلا جائے جو خدا تعالیٰ کی مرضی کے موافق ہو, اور وہ فعل جو خدا سے دور لے جانے والے ہوں ان سے انسان حتی المقدور بچنے کی کوشش کرتا رہے. یہ جو حرکت ہے یہ ضروری ہے, اور اس میں اللہ تعالیٰ کی لامتناہیت کا مضمون بھی شامل ہے. کوئی شخص بھی خدا تعالیٰ کی طرف روحانی حرکت کرتے ہوئے خدا تعالیٰ کو پا نہیں سکتا, کیونکہ وہ غیر منتہا ہے. انبیاء بھی اس کو نہیں پا سکتے, پاتے تو ہیں لیکن اس حد تک جہاں سے آگے خدائی شروع ہو جاتی ہے, اور وحدت وجود وہی ہے کہ اس مقام سے آگے صرف خدا ہے. سدرۃ المنتہا میں بھی یہی پیغام دیا گیا ہے. ایک موقع تک حضرت صلی اللہ علیہ وآلہ وسلم پہنچے, اور پھر آگے وحدت وجود کا مضمون شروع ہو گیا تھا. اس سے آگے بڑھنا خدا کی خدائی میں دخل دینا تھا. یہ مولویوں نے تو عجیب و غریب اس کے قصے بنائے ہوئے ہیں. حیرت ہوتی ہے ان لوگوں کی عقل پر کہ ایک مولوی صاحب تقریر میں کہہ رہے تھے کہ جب رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سدرۃ المنتہا تک پہنچے تو خاموش تھے, تو خدا تعالیٰ نے یہ فلمی گانا گایا کہ چپ چپ کھڑے ہو ضرور کوئی بات ہے, نئی ملاقات ہے پہلی ملاقات. حضرت محمد رسول اللہ تو رہتے ہی اللہ تعالیٰ کے ساتھ تھے, اور یہ فلمی گانا آج کا اس وقت خدا نے گایا جب رسول اللہ صلی اللہ علیہ وسلم کا معراج ہوا ہے. تو مولویوں نے اس قسم کے قصے گھڑ رکھے ہیں. خدا کا شکر کریں کہ آپ کو مولویوں سے نجات ملی ہے, بڑا اللہ کا احسان ہے. میں تو ان کی حالتیں دیکھتا ہوں تو خدا کا شکر کرتا ہوں کہ کس طرح خدا تعالیٰ نے اس جماعت کو بچا لیا ان مولویوں سے اور مولویت سے. فرماتے ہیں, غرض یہ یقیناً یاد رکھو کہ کامل اتباع کے ثمرات ضائع نہیں ہو سکتے. یہ تصوف کا مسئلہ ہے. اگر ذیلی مرتبہ نہ ہوتا تو اولیاء امت تو مر ہی جاتے. ذیلی مرتبہ یعنی خدا تعالیٰ کے رسول کی طرف سے عکس کا مضمون جو ہے, اگر یہ نہ ہوتا تو اولیاء تو مر ہی جاتے. یہی کامل اتباع اور بروزی اور ذیلی مرتبہ ہی تو تھا جس سے بایزید محمد کہلایا, اور اس کہنے پر 70 مرتبہ کفر کا فتویٰ ان کے خلاف دیا گیا اور انہیں شہر بدر کر دیا گیا. بایزید مستعمی کو وہ یہی کہا کرتے تھے کہ ذیلی طور پر میں محمد ہوں, مراد یہ تھی کہ میں محمد رسول اللہ کے عشق میں فنا ہوں. تو ظاہر لوگ جو سمجھ نہیں سکتے بات کو, انہوں نے ان پہ فتویٰ دیا, اور کئی ایسے کہنے والے جو اپنے آپ کو خدا کہتے تھے ان کو دار پر بھی لٹکا دیا, اور وہ آخر وقت تک ان الحق کہتے ہوئے دار پر چڑھ گئے. تو علماء جو ہیں, یہ مولوی لوگ, انہوں نے ہر زمانے میں فتنہ پیدا کیا ہے, کوئی نئی بات نہیں. اس لیے جماعت کو آج کل گھبرانے کی ضرورت نہیں ہے. جب سے رسول اللہ صلی اللہ علیہ وسلم کا زمانہ گزرا ہے یہ لوگ فتنہ ہی پیدا کرتے رہے ہیں, اور اہل حق کے خلاف فتنہ کرتے ہیں. حضرت مسیح موعود علیہ السلام کی تحریرات میں جہاں جہاں اپنے آپ کو محمد کہا گیا ہے یا اور اس قسم کی تحریرات ہیں, وہی مولوی زیادہ بولتا ہے, اور پہلوؤں کے ساتھ بھی یہی شروع کرتے آئے ہیں. اس لیے اتنا گھبرانے کی ضرورت نہیں, اللہ تعالیٰ آخر ان سے نپٹے گا, اور ایک وقت ایسا آئے گا کہ ایسا نپٹے گا کہ دنیا دیکھے گی انشاءاللہ. حضرت مسیح علیہ السلام فرماتے ہیں, کاش وہ ان حالی کیفیات سے واقف ہوتے تو انہیں معلوم ہوتا کہ آن حضرت صلی اللہ علیہ وسلم کی قدر اور حقیقت ان لوگوں نے سمجھی ہی نہیں. اگر آن حضرت صلی اللہ علیہ وسلم کے اتباع کی تاثیرات और समरात भी बाकी नहीं हैं, तो फिर आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी का सबूत ही क्या है, जबकि इसके नतायज और बरकात हमको मिल नहीं सकते। मैं सच सच कहता हूँ कि ये एक बेहुदा और कुफ्रिया ख्याल है। इस्लाम की इत्तबा के समरात अब भी और हमेशा मिल सकते हैं। अल्लाह ताला की ज़ात में बुखल नहीं और ना उसके यहाँ किसी बात की कमी है। फिर हज़रत मसीह मौऊद अलैहि सलाम फरमाते हैं, मेरा ये ज़ाती तजर्बा है कि आ हज़रत सल्लल्लाहु अलैहि वआलिहि वसल्लम के सच्चे दिल से पैरवी करना, कि आ हज़रत सल्लल्लाहु अलैहि वआलिहि वसल्लम की सच्चे दिल से पैरवी करना और आपसे मोहब्बत रखना अंजाम कार इंसान को खुदा का प्यारा बना देता है। इस तरह पर कि खुद उसके दिल में मोहब्बत इलाही की एक सोजिश पैदा कर देता है, तब ऐसा शख्स हर एक चीज़ से दिल बर्दाश्त होकर खुदा की तरफ झुक जाता है और उसका उनस और शौक सिर्फ खुदा ताला से बाकी रह जाता है। तब मोहब्बत इलाही की एक ख़ास तजल्ली उस पर पड़ती है और उसको एक पूरा रंग इश्क और मोहब्बत का देकर कवि जज्बे के साथ अभी तरफ खींच लेती है। तब जज्बात नफसानिया पर वो गालिब आ जाता है और उसकी तायीद और नुसरत में हर एक पहलू से खुदा ताला की खारिक आदत अफ़ाल, खुदा ताला के खारिक आदत यानी आम लोगों के साथ या दुनियावी लोगों के साथ जो सलूक होता है उसके अलावा एक गैर मामूली सलूक उससे किया जाता है, तो खुदा ताला के खारिक आदत अफ़ाल निशानों के रंग में ज़ाहिर होते हैं। अब आखिर पर हज़रत मसीह मौऊद अलैहि सलाम का ये इक्तबास मैं आपके सामने रखता हूँ। मैंने आमदन बहुत से इक्तबास इसलिए छोड़ दिए थे कि आज जुमे की नमाज के बाद जैसे मैंने अर्ज़ किया है तीन निकाहों का ऐलान भी करना है। आप फरमाते हैं, मैं हमेशा ताज्जुब की निगाह से देखता हूँ कि अरबी नबी जिसका नाम मोहम्मद है, हज़ार हज़ार दुरूद व सलाम उस पर, ये किस आली मरतबा का नबी है। उसके आली मकाम का इंतहा मालूम नहीं हो सकता और उसकी तासीर कुदसी का अंदाज़ा करना इंसान का काम नहीं। अफसोस कि जैसा हक शनाख्त का है, बजुज उसके मरतबा को शनाख्त नहीं, बजुज इसके उसके मरतबा को शनाख्त नहीं किया गया। बजुज इसके समझ नहीं आई इससे पूरी तरह, मुराद यही है कि जैसा कि हक शनाख्त का है, उसके मरतबा को उस हक के मुताबिक शनाख्त नहीं किया गया। वो तौहीद जो दुनिया से गुम हो चुकी थी, वही एक पहलवान है जो दोबारा उसको दुनिया में लाया। उसने खुदा से इंतहाई दर्जे पर मोहब्बत की और इंतहाई दर्जे पर बनी नौ की हमदर्दी में उसकी जान गुदाज हुई। इसलिए खुदा ने जो उसके दिल का राज, उसके दिल के राज का वाकिफ था, उसको तमाम अंबिया और तमाम अवलीन और आखरीन पर फजीलत बख्शी और उसकी मुरादें उसकी ज़िंदगी में उसको दीं। वही है जो सरचश्मा हर एक फैज का है। الحمد لله نعمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولا ذكر الله أكبر.